नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। प्रधानमन्त्री सुशीला कार्कीले हिजो राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै आगामी फागुन 21 गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुन आम नागरिक र राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ। उहाँले संविधान र विद्यमान कानून अनुसार भयरहित र स्वतन्त्र निर्वाचन हुनेमा विश्वस्त तुल्याउनुका साथै आफ्ना आकांक्षा निर्वाचन मार्फत व्यक्त गर्न र अभिमतलाई विधायिका मार्फत शासकीय स्वरूपमा वैधानिकता दिन अपील गर्नुभएको छ। उहाँले आन्दोलनका दोषीमाथि कार्यवाही हुने र अवैध सम्पत्तिमाथि छानबिन हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीको सम्बोधनको सन्देश, निर्वाचन सहितका प्राथमिकता लगायतका विषयमा अन्तर्सम्वादमा कुराकानी गर्नेछौ। राजनैतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। पोखरेलज्यू,
हेलो, हजुर, नमस्कार।
हजुर, अब मूल रूपमा प्रधानमन्त्रीको हिजोको सम्बोधनलाई यहाँले कसरी हेर्नु भएको छ? प्रधानमन्त्रीले स्पष्ट रूपमा के कस्तो खालको सन्देश दिन खोज्नु भएको हो?
अब उहाँले दिन खोजेको सन्देश एकदम स्पष्ट छ। पहिलो कुरा त के हो भने, यो सरकार कुनै एकदमै ठूलो आमूल परिवर्तन गर्नको लागि गठन भएको होइन। जेएनजीहरूको भावनालाई प्रतिनिधित्व गर्दै एउटा जेएनजीहरूले नै निर्वाचनमा भाग लिन सक्ने अवसर प्रदान गरेर, समयमा निर्वाचन गरेर एउटा जनप्रतिनिधिमूलक सरकार स्थापना होस् भन्ने उहाँको चाहना, र त्यससँगै अब यो बीचमा युवाहरूमाथि भएको अत्यधिक दमन अनि अरू विभिन्न प्रकारका तोडफोडको बारेमा छानबिन, भ्रष्टाचार गरेकाहरूमाथिको छानबिन का कुराहरूलाई पनि उहाँले उठाउनु भएको छ। र अब सम्भव भएसम्म देश बाहिर रहेका युवाहरूले पनि मतदान गर्न सक्ने अवस्था बनाउने, त्यसमा चाहिँ केही कठिनाई होला त्यो भन्नुभएको छ। र यसरी अब दोषीहरू यो दमनमा संलग्न भएका या अन्य प्रकारका भ्रष्टाचारमा संलग्न भएका दोषीहरू चाहिँ उम्किन पाउँदैनन् भन्ने सन्देश दिनुभएको छ। मैले चाहिँ मुख्यतः त्यही बुझेँ।
हजुर, जस्तो अब यसलाई टिप्पणी के गरिएको छ भने, सरकारको वैधानिकताको कुरा, सीमाको कुरा, लक्ष्य उद्देश्य, सरकारको मार्ग र गन्तव्य स्पष्ट रूपमा प्रधानमन्त्रीले राख्नुभयो भनिएको छ।
होइन, त्यो त हो नै, त्यो त एकदमै हो नै, किनभनेदेखि अब यो सरकारको वैधानिकतालाई, अब आन्दोलन नै सरकारको वैधानिकता हो। आन्दोलनले जुन उलटफेर ल्यायो, त्यो उलटफेरले नै यो एउटा संवैधानिक ट्र्याक समाउने अन्य कुनै बाटो नभएको हुनाले राष्ट्रपतिले मुलुकको संरक्षक भएको नाताले उहाँले आफ्नो अधिकार प्रयोग गरेर यो आन्दोलनको भावनालाई प्रतिनिधित्व गर्ने ढङ्गले हामी कहाँ यो सरकार बनेको हो, किन विगतमा पनि त्यस्तो भएको छ। 46 सालपछि बनेको सरकार त्यतिखेरको संविधान अनुसार थिएन। त्यसै गरिकन 62-63 पछि संसद पुनर्स्थापना भनेको संविधानको कुन धारामा लेखेका थिएन, तर अब बन्यो। त्यसैले आन्दोलनले आफ्नै ढङ्गले एउटा मार्ग प्रशस्त गर्दछ र त्यही मार्ग चाहिँ अन्तत्वगत संवैधानिक मानिन्छ। मैले त्यसरी बुझेको छु।
अब यसमा अझ स्पष्ट हुनुपर्ने दुईटा कुरा, एउटा त जसरी जेएनजीको आन्दोलनपछि कहीँ न कतै उनीहरूले चाहिँ खोजेका कुराहरू या आन्दोलनको म्यान्डेट चाहिँ पूरा हुन सक्दैन कि, त्यो समस्यामा पर्छ कि भन्नेलाई पनि प्रधानमन्त्रीले जवाब दिनुभयो। र जसले चाहिँ होइन, अब यो सामान्य चाहिने घटना हो, केही दिनपछि यो चाहिँ फेरि सामान्य अवस्थामा आइहाल्छ, हामी फेरि त्यसै गरी चाहिँ यहाँ रहन पाउँछौ, नाचगान गर्न पाउँछौ भनेर केही मानिसहरूले भन्न थाले भनेर चिन्ता भएकोलाई पनि होइन त्यसरी हुँदैन भनेर भन्नुभयो नि त।
हो, त्यो त हो, किनभनेदेखि कहीँ न कहीँ अब यो आन्दोलनको दमनमा र अन्य प्रकारको भ्रष्टाचार गर्नेहरूमाथि चाहिँ जस्तो सम्पत्ति शुद्धिकरण, अन्य निकायहरूको माध्यम र राज्यका कानुनहरूको माध्यम उनीहरूमाथि छानबिन हुन्छ, अपराधी उम्किन पाउँदैनन् भन्ने कुरा पनि उहाँले राख्नुभयो। त्यसैले अबको परिस्थिति भनेको चाहिँ इन्टरभेन गर्ने चाहिँ मुख्य दायित्व चाहिँ अब जेएनजीहरूकै हो। उनीहरूले चाहिँ के भन्दाखेरि, बढीभन्दा बढी मतदाताको रूपमा आफूलाई दर्ता गराएर र साथसाथै अब ती गलत र जसको हात चाहिँ युवाहरूको रगतले रङ्गिएको छ, जसले वर्षौँ राज्य दोहन गरेर अकुत सम्पत्ति कमाएका छन्, तिनीहरूका दिन अब गए, ती चाहिँ कठघारामा पुग्छन् भन्ने खालको कुरो पनि कहीँ न कहीँ उहाँले प्रत्यक्ष रूपले नभने पनि त्यो कुरा चाहिँ उहाँको सन्देशमा, उहाँको हिजोको जुन राष्ट्रका नाउँमा सम्बोधन हो, त्यहाँ परिलक्षित हुन्छ जस्तो मलाई लागेको छ।
पोखरेलज्यू, जस्तो अब अहिले एउटा अर्को एउटा टिप्पणी पनि भइरहेको छ कि, आन्दोलनमा जसरी घुसपैठ भयो भनेर भनियो, घुसपैठ गर्नेहरू को हुन्, उनीहरूको पहिचान खोलेर उनीहरूलाई चाहिँ यदि उनीहरू साँच्चीकै घुसपैठिया हुन् भने उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउनु पर्यो होइन? युवा चाहिँ आक्रोशित भए, अब आन्दोलन हुँदाखेरि आक्रोशमा कहिलेकाहीँ यस्तो परिस्थितिहरू आउँछ, यो चाहिँ नै नियन्त्रण बाहिर जान्छ, त्यही नियन्त्रण बाहिर हो भनेर कि समाजले त्यो भाष्य बनाएर शान्ति सुरक्षामा अब युवाहरू चाहिँ शान्त भइसके, उनीहरूको मागहरू पूरा हुन्छ, अब समय आउँछ पुनर्निर्माण, अब ध्वंस चाहिँ सामान्य रूपमा यदि पुराना संरचनाहरू त नयाँ बनाउनु छ भने पुरानो ध्वंस गर्नै पर्छ, त्यसरी ध्वंस भयो भन्ने कि एउटा त्यो भाष्य बनाउनु पर्यो होइन? भने घुसपैठ भएकै हो भने त घुसपैठ त कुनै पनि बेला हुन सक्छ, यो त हाम्रो शान्ति सुरक्षाको जटिल विषय हो, उनीहरूलाई कार्यवाहीमा ल्याउनु पर्छ, यो दुईटा विषय अहिले चर्चामा छ। अब यसलाई कसरी चाहिँ यहाँको दृष्टिकोणले के भन्छ यसको? होइन हाम्रै युवाहरूले गरेका हुन्, अब यो जे जे भए पनि यो आक्रोशको चाहिँ परिणति थियो भनेर त्यसमा चित्त बुझाउने अवस्था हुन सक्छ, या होइन यो घुसपैठ भएको हो, देशी विदेशीहरूको सारा कुराहरू आएका छन् नि यसमा?
होइन, अब हेर्नुहोस्, अब हामी कहाँ चाहिँ जहिले पनि कुनै कुरा आन्तरिक रूपमा भयो भने यो विदेशीहरूले गराए भन्ने खालको भाष्य, एकदम म एकदमै राष्ट्रवादी थिएँ, म यस्तो गर्न थालेको थिएँ, त्यस कारणले मलाई अपदस्थ गर्नका लागि यस्तो गरियो भन्ने खालका अभिव्यक्तिहरू पनि आउन थालिसकेका छन्। यी सबै फजुल कुराहरू हुन् कि, समस्या चाहिँ मुलुकभित्रकै हो, मुलुकभित्रकै कुशासन, मुलुकभित्रकै राजनीतिक पदको दुरुपयोग र युवाहरूमा एक किसिमको छटपटी आक्रोश जुन थियो त्यसले अभिव्यक्ति गर्ने मौका पायो। अब मुख्य कुरा के हो भने तिनीहरूको त्यो अभिव्यक्तिलाई जुन ढङ्गले दमन गरियो, त्यो दमनका कारण उत्पन्न भयो भोलिपल्टको घटना भनेको कैयौँ मान्छेहरू त आक्रोशमा सडकमा आए हो, त्यहाँ घुसपैठियाहरू छन् भनेदेखि त्यो चाहिँ त थाहा हुन सक्ने कुरा हो, किनभने त्यो अहिले त अहिलेको नयाँ प्रविधिको युगमा सिसी क्यामेरा त्यसै गरिकन कतिले भिडियो खिचेका छन्, के गरेका छन्, अब एकदम उत्साहमा भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका पनि छन् भने ती सबै कुरालाई स्क्रुटनी गर्यो भने त्यहाँभित्र क्रिमिनल एलिमेन्ट, यस्ता गलत एलिमेन्ट छन् भने ती त चिनिन्छन् नि। अब जस्तो भन्नु एउटा उदाहरण लिउँ, पाटबटिनीका कतिपय ठाउँहरूमा जलेर समाप्त भएका मान्छेहरू छन्, तिनको कोही आफन्त अहिलेसम्म देखा पर्दैन, को हुन्छ ती? नत्र एउटा मान्छे घरबाट बाहिर गयो भने, हरायो भने परिवार जुन चिन्तित भएर सोधखोज गर्दैन, भनेपछि त्यस्ता खालका लुटेरा घुसपैठियाहरू पनि थिए होला हो, त्यो भएदेखि त्यहाँ छुट्याउनु सक्नु पर्यो। युवा आक्रोशमा युवाहरू सडकमा आएर उनीहरूले गरेको कहीँ त्यहाँ गर्नु नपर्ने कामहरू पनि कहीँ भयो भने त्यसलाई चाहिँ युवा आक्रोशको रूपमा राख्नु पर्यो, केही प्रोफेसनल केही त्यस्ता खालका गलत एलिमेन्ट त्यहाँ भेटिन्छन् भनेदेखि तिनीहरूलाई कानुनको दायरामा ल्याउनु पर्यो, यसरी हेर्नुपर्छ, त्यसलाई छुट्याउनु पर्ने चाहिँ त्यो हिसाबले छुट्याउनु पर्छ जस्तो मलाई लाग्छ।
त्यही त, अब जस्तो व्यावसायिक वातावरण चाहिँ खलबलिएको छ, लगानीका कुराहरू छन्, हिजो चाहिँ गरेका लगानीकर्ताले अब लगानी गर्छ कि गर्दैन, निर्वाचन हाम्रो अब मुखैमा आइसक्यो, चाडपर्व लगत्तै अब हामी निर्वाचनमा होमिनु पर्ने अवस्था छ, अब त्यो शान्ति सुरक्षाको कुरा पनि छ होइन? जसले पनि आयो हान दियो, यो गर्यो, मेरो ध्वस्त पारिदियो भन्ने मानसिकतामा अहिले जुन तनावमा रहेका कतिपय चिकित्सकहरू के भन्छन् भने मनोसामाजिक समस्याहरू पनि देखिएको छ भनिएको छ, अब यो अवस्थामा ठ्याक्कै निर्वाचनमा जाने मूड अथवा अहिले नै भनौँ न यो चाडपर्वको मूड कतिको छ, राज्यले यसलाई कसरी चाहिँ सम्बोधन गर्नुपर्छ जस्तो लाग्छ त यहाँलाई?
मैले अहिले हेर्दा के देख्छु भनेदेखि, अब लगानीको वातावरण जहाँसम्म भन्दै हुनुहुन्छ, हिजो पनि लगानीको वातावरण त त्यति राम्रो बन्न सकेको थिएन, हेर्दाखेरि लगानी सम्मेलन गर्यो, कतिको एस्युरेन्स आउँछ, तर साँच्चै लगानी गर्ने बेलामा चाहिँ छैन, हिजो त्यो थियो भनेदेखि अहिले एकदमै ज्यादै लगानीको वातावरण खलबलियो भन्ने अर्थमा पनि यसलाई लिन हुँदैन। अब हो के अशान्ति भयो, अब बाह्य पर्यटकहरू आउने कुराहरूमा गाह्रो होला, कति कही कुराहरूमा अब यो नेपालमा आउँदा गाह्रो हुन्छ भनेर विदेशी पर्यटक नआउला नि, त्यो हुन सक्छ, लगानीको वातावरण चाहिँ बिस्तारै बन्दै जान्छ।
हजुर, भनेको चाहिँ अब मुख्य रूपमा
संक्रमणको कालखण्ड हो कि, संक्रमणको कालखण्ड भएको हुनाले बिस्तारै यो ट्र्याकमा जान्छ भन्ने चाहिँ मलाई लाग्दछ।
त्यसैले अब यो त्यो आश्वस्त पार्ने सन्दर्भमा चाहिँ हिजोको प्रधानमन्त्रीको सम्बोधनले कतिको आम मानिसहरू चाहिँ आश्वस्त विश्वस्त हुन सक्ने वातावरण बन्न सक्छ भन्ने यहाँलाई लाग्छ?
बन्नुपर्छ, किनभने उहाँले सबै कुरा एकदम सरकारको सीमा, सरकारको उत्तरदायित्व, आउने दिनमा के गर्ने, निर्वाचनमा फोकस भएर अगाडि बढ्ने, अनि त्यसै गरिकन गलत गरेकाहरूलाई चाहिँ कानुनको दायरामा ल्याउने, सबै कुरा उहाँले एकदम सठिक ढङ्गले एकदम पोइन्ट टु पोइन्ट उहाँले आफ्ना कुराहरू राख्नु भएको छ. उहाँले कुनै एकदम राजनीतिक महत्वाकांक्षा यही सरकारले यो गर्छ ऊ गर्छ भनेर असम्भव कुराहरूलाई पनि उहाँले दावी गर्नुभएको छैन. सरकारको सीमा पनि प्रश्नसँग राख्नु भएको छ भने शान्ति सुरक्षा कायम गर्ने कुरामा पनि उहाँले आफ्नो ध्यान केन्द्रित गर्नुभएको छ. त्यस कारणले स्थिति के हो भने अहिले हेर्दाखेरि जस्तो बजारमा म यसो निस्किन्छु या म विराटनगरमा छु, निस्किँदाखेरि बजारमा दसैँको माहौल आएको छ. मतलब जनता बिस्तारै एउटा स्वाभाविक जीवनमा जाँदैछन्, त्यो पीडा त बोकेका छन्, त्यो पीडा छैन भन्ने कुरा होइन. जहाँ भेटे पनि त्यो कुरा त हुन्छ, सरकारको दमनका विषयमा त्यो रक्तपात जो भयो त्यसको विषयमा कुरा त हुन्छ, तर लयमा समाज बिस्तारै गइराखेको चाहिँ म अनुभूत गर्दैछु. त्यस कारणले अब अहिलेको अवस्था भनेको एकदमै अस्वाभाविक मागहरू राखेर अहिले नै सबै कुरा चाहियो भन्ने ढङ्गले जेनजीहरू पनि अगाडि आएका छैनन्. उनीहरू पनि यो सरकारको सीमालाई बुझेर अब आफ्नो ढङ्गले सङ्गठित भएर अगाडि आउने योजना गर्दैछन् जस्तो मलाई लाग्दछ.
अब यहाँले ठ्याक्कै त्यही ठाउँमा यहाँ पुग्नुभयो जहाँबाट मैले एउटा जिज्ञासा राख्न चाहन्छु. जस्तो अब निर्वाचनमा हामी जाँदै गर्दाखेरि दलहरूको जुन छ नि पुराना दलहरू, अब दलहरूमा समस्या छ कि दलहरूका चाहिँ जो शीर्ष भनिएका नेताहरू जो माथि अहिले आरोप लगाइएको छ, दमनको चाहिँ विषयहरू उठेको छ, भ्रष्टाचारका विषयहरू उठेको छ, अथवा पार्टीका कार्यकर्तालाई चाहिँ नै आफ्ना घरका कामदार जस्तो बनाएको, राज्यको संयन्त्रलाई चाहिँ दुरूपयोग गरेका यी आरोपहरू विभिन्न लागेका छन्, क्षमतावान मानिसहरूलाई चाहिँ पछि पारिएको, आसेपासेलाई अगाडि ल्याइएको यी यावत विषयहरू छन्, यो चाहिँ पार्टीको समस्या हो कि केही नेताको समस्या हो कि अब निर्वाचनमा जाँदा ती पार्टीहरू चाहिँ कसरी जान सक्छन् अथवा आम नागरिकले उनीहरूलाई कसरी वैधानिकता दिन सक्छन्, कसरी स्वागत गर्न सक्छौं तिमीहरू अब फेरि चुनावमा आयो भनेर, त्यो वातावरण कसरी बन्छ?
होइन, यो चाहिँ यसो हेर्नुहोस्, अब निर्वाचन यो एउटा लोकतन्त्रमा निर्वाचन भनेको राजनीतिक दलहरूले नै लड्ने हो. राजनीतिक दलहरूलाई पूर्णतया के अरे माइनस गरेर यो लोकतन्त्र अगाडि बढ्दैन, यो त यथार्थ हो. तर प्रश्न के छ भनेदेखि अब यी राजनीतिक दलको समस्या भनेको अब त्यसको नेतृत्वको पनि समस्या हो, त्यहाँका कार्यकर्ताहरूको पनि समस्या हो. नेतृत्वको समस्या के भने उनीहरूसँग यो राजनीति बाहेक अरू कुनै सिप छैन. उनीहरूले त वर्षौँ राजनीति गरेर राज्य दोहन गरेर बस्न पल्केका छन् उनीहरू. त्यस कारण उनीहरूले आफ्नो खाइपाई आएको जुन एउटा सुविधा हो त्यो सुविधा छोड्नलाई उनीहरूलाई गाह्रो भएको हो, उनीहरू छोड्न तयार छैनन्. अब यो स्थिति देखिन्छ, अब यत्रो सिधै अब युवाहरूको रगतले जसको हात रङ्गिएको छ त्यो नेता त फेरि म परीक्षा दिन्छु भन्ने ठाउँमा पुगेको छ भनेदेखि उनीहरूको मनोदशा, यसले उनीहरूको मनोविज्ञान मनोदशा उनीहरूको हैसियत पनि देखाउँछ एकातिर, भने अर्को तिनै पार्टीका युवाहरूमा पनि कहीँ न कहीँ त्यो आसेपासे संस्कार डेभलप भएको क्षमतावान युवाहरू छन् त्यो पार्टी विभिन्न पार्टीमा, तर तिनीहरू पनि कहीँ न कहीँ त्यो चाकरी दास मनोवृत्ति डेभलप भएर उनीहरूमा पनि स्वतन्त्र चिन्तन हामी नै गर्न सक्छौँ भनेर आँट गरेर त्यहाँ विद्रोह गरेर त्यो पार्टीलाई नयाँ ढङ्गले लिएर जाने आँट चाहिँ देखिँदैन. अलिअलि नेपाली कङ्ग्रेसले सुरु भएको देखिन्छ, एमाले मात्र त्यो छँदै छैन, त्यो खालको अवस्था छ. तर स्थिति के हो भनेदेखि यदि उनीहरू सचिएनन् या सुध्रिएनन् भनेदेखि तिनलाई ठाउँमा चाहिँ मतदाताले ल्याउँछन्.
अलिकति स्पष्ट पारिदिनुहोस् पोखरेलज्यू, जस्तो अब परीक्षामा सहभागी हुन चाहन्छन् भनेर यहाँले भन्नुभयो, अब उनीहरूलाई परीक्षामा सहभागी हुन दिने कि होइन, तिमी चाहिने अब पनि तिम्रो परीक्षण चाहिने जरुरी छैन, तिम्रो परीक्षण भइसक्यो भन्ने के भन्ने खास आम मानिसले अहिले के भन्दाखेरि हाम्रो मुलुकलाई हाम्रो संविधानलाई हामीले अहिलेसम्म बनाएर ल्याएको प्रणालीलाई जोगाउन अगाडि बढाउन सकिन्छ?
होइन, यो कुरा त के हो भने निर्वाचनमै चुनाव लड्न तिमी पाउँदैनौ भनेर यदि अब छानबिनका क्रममा केही भेटियो उनीहरूका बारेमा भने ती अयोग्य ठहरियो भने स्वत किनार लाग्छन्. अब किनार लागेनन् त्यसरी भएन भनेदेखि निर्वाचनमा मतदाताले किनार लगाइदिन्छन्. स्थिति के हुन्छ भनेदेखि अब निर्वाचनमा लड्नका लागि निर्वाचनको कानुनले अयोग्य नठहराएको जोसुकै लड्नु त सक्छ, लड्न सक्यो भने लड्नु नै जित्नु त होइन. र अहिलेको अवस्था के देखिन्छ भने मैले हेरेको छु क्या, जस्तो के भनेदेखि युवाहरूको शक्तिले कसरी काम गर्छ भन्ने कुरा काठमाडौँ महानगरको निर्वाचन मेयरको निर्वाचनमा हेर्दाखेरि मैले देखेको थिएँ एकदम क्वाइटली.
हजुर, अब जस्तो जस्तो अहिले अहिले मैले अहिले अहिले मैले यो जिज्ञासा किन किन राख्न खोजेको भने सम्भावित जुन द्वन्द्वको अवस्था देखिएको छ, एउटा पक्ष होइन म छोड्दिनँ भने जस्तो, एउटा तिमीले छोडेनौ भने भन्ने खालको परिस्थिति जुन देखिएको छ. अब यो यसको यो द्वन्द्व समाधानको हुन त यो यदि चाहिँ हिंसामा परिणत भएन भने, भिडन्तमा परिणत भएन भने कतिपय सामाजिक द्वन्द्वहरूले पनि सकारात्मक नतिजाहरू दिन सक्छन्, त्यो एउटा पक्ष भयो. तर मुलुक अप्ठ्यारोमै पर्न सक्ने अवस्था पनि आकलन गरिएको छ. अब यसलाई कहीँ न कहीँ निकास त गर्नु पर्ला नि.
होइन, त्यो त यसो छ नि, अब कुनै पार्टीले आफ्नो नेता परिवर्तन गर्न चाहँदैन भनेदेखि त्यो पार्टीको दुर्भाग्य हो. यो मेरो चाहिँ हिसाबले भन्दा त्यो पार्टीको दुर्भाग्य हो. समाज अगाडि बढिसकेको छ तर दल चाहिँ पहिलेकै ठाउँमा बस्छ भनेदेखि त्यो बढारिन्छ. अब यदि त्यस्तो खालको उठ्दाखेरि त्यो कहीँ कुनै ठाउँमा प्रचारमै जाँदा कहीँ जाँदाखेरि त्यस्ता दुर्घटनाहरू हुन सक्ला, सम्भावना त्यो पनि हुन्छ. अब ती कुराहरूलाई चाहिँ ल एन्ड अर्डरको व्यवस्था राम्रोसँग गरेर त्यसलाई समाधान गर्नुपर्छ. समाधान त लोकतन्त्रमा के हो भने जनमत नै हो, जनमतले नै ठेगान लगाउँछ. किनभने यीमध्ये कैयौँ नेताहरू पहिले नहारेका होइन नि, हारेकै छन् नि, जनमतले हराएकै छ भनेदेखि फेरि पनि हराउँछ. र त्यो हरायो भनेदेखि अनि उनीहरूले एक ठक्कर लागेपछि अनि चेत छन् भन्ने अर्थमा लिनु पर्यो. होइन भनेदेखि अब त्यो त अब उनीहरूको बुद्धि, उनीहरूको आइक्यू नै त्यति छोटो छ. अब कुनै कुरालाई पनि षड्यन्त्र भनिदियो, बाह्य तत्त्वहरूले मलाई फ्याँकिदिए भनिदियो, र अनि आफ्नो चाहिँ दोष कहीँ नदे हेर्ने त्यो खालका प्रवृत्ति भएका नेताहरू हामी कहाँ प्रशस्तै छन्. अब ती ठालुहरू ती एक ढङ्गले शून्यबाट उठेर त्यहाँ पुगेका छन्, तर उनीहरूलाई लाग्छ के भने जन्मजात नै हामी यहाँ थियौँ जस्तो लाग्छ र अगाडि बढ्छन् भनेदेखि उनलाई सजाय दिने भनेको जनताले हो, मतदानको मार्फत सजाय दिन्छन् भन्ने.
त्यो कुरा चाहिँ यहाँले भनेको कुरा समाजका सबै समुदायले सबै चाहिँ प्रतिनिधिले सबै परिस्थितिमा यो बुझ्ने अवस्था हुन्छ कि अथवा फेरि पनि मुलुक कहीँ न कहीँ द्वन्द्वमा भिडन्तमा जान्छ भन्ने चाहिँ चिन्ता त छ नि. होइन
होइन, यो चाहिँ सुन्नुहोस् न, निर्वाचनमा विभिन्न ठाउँहरूमा त्यस्ता अप्रिय घटनाहरू हुन्छन्
उनीहरूलाई,
तर देशव्यापी रूपमै त्यो त्यस्तो खालको अवस्था आउँदैन. केही खास ठाउँहरूमा त्यो अवस्था आउँछ र ठिक लगाउने भनेको चाहिँ अन्तत मतदाताले नै हो. यो आजको जुन घटना परिस्थिति जसरी देखिएको छ, अहिलेको जमाना भनेको त सबैले घरमा बसेर सबै हेरेका छन् नि त, सबै देखेका छन् परिस्थिति. अब यो कसैले भनिराख्नुपर्ने अवस्था छैन, आफैले देखेको आफ्नै आँखा अगाडि भएका कुराहरू छन्, त्यसले गर्दा त्यो त्यसले एउटा नयाँ शिक्षा मतदातालाई दिएको हुन्छ. अहिले म हेर्छु त्यो युट्युबमा, अब यो टिकटकमा अभियानै चलाएको छ झोलेहरूका विरुद्धमा, गार्जेनहरूलाई आफ्ना बाबुआमालाई युवाहरूले अब पनि तिनकै पछि लाग्छौ भन्ने अभियानै चलाएका छन्. हो, त्यसले गर्दा कहीँ न कहीँ के छ भने
व्यक्तिको हजुर, यो व्यक्तिको विरोध चाहिँ ले समाधान कतिको दिन्छ, प्रवृत्तिको विरोध गर्नुपर्ने हो भन्ने कुरा पनि.
यो व्यक्ति मात्रै होइन, प्रवृत्तिकै हो. यो व्यक्तिको रूपमा एउटा हाम्रो नेपाली राजनीतिमा देखा परेको प्रवृत्ति हो. किनभनेदेखि कतिपटक एउटा वडाध्यक्ष दुईपटक भन्दा चुनाव लड्न पाउँदैन भनौँ न, त्यो व्यवस्था छ. तर एउटा व्यक्ति कतिपल्ट प्रधानमन्त्री हुने, त्यो प्रधानमन्त्री भएर के दिने, हिजो के दियो अब भोलि के दिन्छ, यो कुरा त स्वयं आफूले मूल्याङ्कन गर्नुपर्ने, तर अब मतदाताले मूल्याङ्कन गर्नुपर्ने ठाउँमा पुग्यो स्थिति त्यही हो.
हजुर, राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल हामीसँग हुनुहुन्छ. प्रधानमन्त्रीले हिजो गर्नुभएको सम्बोधनको अन्तरिय लगायतका विषयमा कुराकानी गरिरहेका छौं. अब पोखरेलज्यू, यहाँहरूले धेरै लामो समयदेखि सबैको जीवनशैली भनौँ न, नेताको जीवनशैली, अन्य विभिन्न क्षेत्रको जीवनशैलीबारे यहाँहरूले चाहिँ भन्दै आउनुभएको, टिप्पणी गर्दै आउनुभएको, सबैको सबैभन्दा बढी भ्रष्टाचारको जसले विरोध गर्छ त्यो विरोध गर्ने व्यक्तिको जीवनशैलीकै कुरा, उसको आमदानीका कुरा पनि नेपालमा चाहिँ शंकाको घेरामा छ भनेर भनिन्छ. अब यो समाजलाई प्रश्न गर्ने, उत्तर दिने यी यावत सबै क्षेत्रका मानिसहरूको जीवनशैलीका बारेमा अब अहिले फेरि एउटा मुखर भएर प्रश्न आएको छ. सबैले जीवनशैली कसरी परिवर्तन गर्ने, मुलुकलाई चाहिँ वास्तवमा भ्रष्टाचारको अन्त्य गर्न त एउटा नेताको एउटा पक्षलाई हटाएर मात्रै हुँदैन भनिएको छ, यसको समाधान के हुन्छ?
अनि यो एउटा पहिलो कुरो त के हेर्नु छ भने, जस्तो आजका हाम्रा प्रमुख नेताहरू जसको मुख्य व्यवसाय भनेकै राजनीति हो, राजनीति बाहेक कुनै आय आर्जनका अरू काम गरेका छैनन्, ती शून्यबाट यहाँ कसरी आइपुगे त्यो प्रष्ट देखिन्छ. अब त्यो उनीहरूको करप्ट प्र्याक्टिसेस नभइकन त्यहाँ पुगेका छैनन्. र अब क्वेसन के छ भनेदेखि, अब नेपाली समाजमा एक प्रकारले
संक्षेपमा हजुर हामी अन्त्यमा छौँ.
ल ठिक छ, त्यसो भए के छ भनेदेखि, यो अवस्थालाई अब करेक्सन गर्ने भनेको युवाहरूले हो, नेपाली जनताहरूले हो, मतदानका मार्फत दण्डित गरेर अनि एउटा नयाँ ट्र्याकमा मुलुकको राजनीति लिएर जाने अब सम्पूर्ण दायित्व चाहिँ युवा मतदाताहरू उनीहरूकै अभियानले यो अवस्थालाई सुधार गर्न सक्छ भन्ने मलाई लाग्छ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद, मलाई पनि आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा रेडियो नेपालका सबै साथीहरूलाई मेरो विशेष धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल। प्रधानमन्त्रीले हिजो मुलुकका नाममा सम्बोधन गर्नुहुँदै सरकारको सीमा, वैधानिकता, उद्देश्य स्पष्ट पार्नु भएको छ। यिनै विषयमा कुराकानी हामी गर्दैथ्यौं। अन्तर्सम्वादको निर्धारित समय सकिएको छ। विदा दिनुहोस्। नमस्कार।